कार्यक्रम हाम्रो नगरमा श्रेधर उपाध्यायको नमस्कार। तपाईँ र म बीचको यो आवाजको तारतम्य मिलाइरहनु भएको छ प्रविधिबाट साथी नवीन सुवेदीले। कार्यक्रम हाम्रो नगर सुने जितिन छ विजय एफएम 101.5 र इन्टरनेट अनलाइनको www.vijayfm.org.np मा साताको बुधबार बिहान 8 बजेबाट 8:30 बजेसम्म सुन्दै आउनु भएको छ। यसै गरी पुनः प्रसारणको रूपमा बिहिबार बेलुका 5 बजे सुन्न सक्नुहुनेछ। विजय एफएमको वेबसाइटमा यहाँले जुनसुकै बेलामा पनि आफूले चाहेको समयमा यो कार्यक्रम सुन्न सक्नुहुनेछ। कार्यक्रम हाम्रो नगरको आजको अङ्कमा गैंडाकोट नगरपालिका वार्ड नम्बर 9 का वडा अध्यक्ष प्रेम प्रसाद सापकोटासँग कुराकानी गर्दैछौ। स्थानीय तहको निर्वाचन 2074 निर्वाचित हुनुभएका सापकोटाको वडाको विकासका लागि के कस्ता योजना रहेका छन् यिनै विषयमा कुराकानी गर्नेछौ। प्रेम प्रसाद सापकोटालाई तपाईँको वडामा के त्यस्ता समस्या छन् जुन समस्याले बारम्बार तपाईँको मन चसक्क बिजाउँछ भनेर सोधेको छु।
निर्वाचनको प्रक्रिया सँगसँगै घर दैलो कार्यक्रम गर्दै गर्दाखेरि कुनै ठाउँमा यस्तो समस्या छ, यो समस्या अहिले बुझेको त होइन, पहिला पनि मैले बुझिराखेको। मलाई कुनै ठाउँमा अझ पनि चाहिँ घरमा एम्बुलेन्स पुग्न नसक्ने, स्कुलले विद्यार्थी खोल्सा खाल्सी तरेर आउन पर्ने, यो समस्या मैले जटिल देखेको थिएँ र मैले प्रतिबद्धता पनि गरेको थिएँ। म यो यस्ता ठाउँमा चाहिँ तत्काल तपाईँहरूको समस्या समाधान गर्नका लागि 1 वर्षभित्रमा सामान्य तपाईँको घरमा पुग्ने एम्बुलेन्ससम्म पुग्ने, त्यो कुलेसामा खोल्सामा पुल बनाउने या चाहिँ कल्पट राख्ने किसिमका कुरामा म अगाडि बढ्नेछु भनेको छु। र विभिन्न बाटाहरूका समस्या छन्, अहिले सेवा गराईहरू पचकच गरिराख्नुहुन्छ, उहाँ स्वाभाविक हो, किनभने पछि भर्खर बर्खा लागेको छ, हामी पनि यही बर्खामा प्रवेश गरिसकेका छौँ र मैले भनेको छु तपाईँहरू 1-2 महिना पर्खिनुहोस्, हामी यो बर्खामा त्यतिकै खेर नफालौँ। ल्याएको गराइबेल पनि हिलोमा मुछिएर कता हो कता त पतालमा जाने र थोरै बजेट विनियोजित भएको हुन्छ वडा बाटाहरूमा, विभिन्न ठाउँमा चाहिँ विभिन्न शीर्षकमा सम्बोधन गर्न पर्ने भएको हुँदाखेरि असोज लाएपछि हामी बाटा क्लियर गरौँला र ती बाटा विकासका लागि योजना सँगसँगै हामी अलि दिगो रूपमा हुने किसिमले क्षणिक रूपमा आज लगायो, अर्को वर्ष पनि यो समस्या नआओस्, कमसेकम अहिले गरेपछि दीर्घकालीन रूपमा चाहिँ त्यसलाई चाहिँ ग्राइबेल सँगसँगै। अनि
जस्तो गैंडाकोट 9 मा कति अथवा कुन कुन बाटा त्यस्ता छन् जुन अहिले साह्रै नै समस्याको बाटा हिन्डल गर्न निकै समस्या भएको?
9 नम्बर वार्ड लगभग सबै क्षेत्र हाइवेबाट चाहिँ लम्बाईको हिसाबमा त्यो छ। एउटा सबभन्दा मेन बाटो भनेको अहिले यो बाँधखोलादेखि गैरी खोलासम्म आउने बाटो, यो व्यवस्थित छैन, धेरै बजेटहरू त्यसमा खेर पनि गइसके। पहिला गाविस छँदाखेरि गाविसका बजेटहरू पनि त्यहाँ ग्राइबेल गर्ने डोजर लगाउने काम भएका हुन् र पछाडि आइसकेपछि यो रिङ रोडको अवधारणामा एकचोटि फेरि डोजर लगाइयो, डोजर लगाइयो, बाटो सम्मै छ, खासै त्यस्तो उपभोक्तालाई हेन्डल गर्नका लागि सहज रूपमा बनिसकेको छैन, अहिले पनि हिलो र खाल्टाखुल्टी छन्। सबभन्दा मेन समस्या त्यो बाटोमा हो, मैले बुझिरहेको छु यो रिङ रोड माथिबाट गर्ने हो कि हामी गर्ने हो भन्दै गर्दा पनि मैले अब माथिको मुख ताकेर कति बस्ने त्यसलाई ग्राइबेल त गर्नै पर्छ भनेर मैले केही बजेट छुट्याएको छु। पहिलो प्राथमिकता त्यो ग्राइबेलको लागि त्यो ठाउँमा,
जस्तो वार्ड नम्बर 9 मा एउटा समस्या भनेको बाटोघाटोको समस्या नै रह्यो, यो बाहेक सर्टकटमा अथवा एक एक वाक्यमा अरू समस्या चाहिँ के के क्षेत्रमा छन्?
अहिले सर्टकटमा तपाईँलाई भनिरहँदाखेरि अब विद्युत पनि पुगेको क्षेत्र छैन, जंगली जनावरको अतिक्रमण अलि बढ्दो छ, यसमा सोलर बत्ती जडान गर्ने मैले नगरपालिकासित कुरो राखिराखेको छु, के गर्न सकिन्छ, तारबार लगाउन सकिन्छ कि त्यो क्षेत्रमा, केही चाहिँ वनसित पनि सहकार्य गरेर नन्दनले पनि केही नारायणले पनि केही चाहिँ त्यस्ता क्षेत्रहरूमा चाहिँ केही तारबार लगाइयो र त्यसमा उज्यालो लगाइयो भने पनि सहज हुन्छ भन्ने चाहिँ मैले यो प्रस्ताव अघि बढाइराखेको छु र यो काम केही चाहिँ हुन्छ। तार लगाउने काममा चाहिँ ठ्याक्कै भन्न सक्दिनँ, म झुटा आश्वासन न निर्वाचनको बेलामा म घर दैलो गर्दाखेरि दिएको थिएँ, मैले पहल गर्ने भनेको छु र आउने बजेट चाहिँ सहीसित सदुपयोग गर्ने।
ठिक छ, अब जस्तो यी समस्याहरूको विषयमा कुराकानी गरिसकेपछि समस्यालाई त पक्कै चिर्न नै पर्छ, त्यो चिर्न भनेरै आउनु भएको छ यो 5 वर्षभित्र, त्यो चिर्नका लागि चाहिँ अहिले तत्कालमा चाहिँ के कस्तो योजना बनाइरहनु भएको छ?
मैले तत्कालमा चाहिँ
विशेष गरी फोकस गरौँ बाटोघाटोकै समस्याबाट फोकस
गरौँ। मैले चाहिँ एउटा बाटो छ यो दीर्घकालीन रूपमा चाहिँ बार बार यो कडेल टोल भन्छ थुम्सीको कडेल टोल हुँदै खेल मैदानसम्म पुग्ने बाटो त्यो बाटोलाई मैले 20 लाख रुपियाँ छुट्याएको छु अहिले यो ढलसहितको पिच अब ढल नराखिकन काम नगर्ने पानी पिचमा आएर जम्ने 2 वर्ष पनि पिच नटिक्ने समस्या हुँदाखेरि अब जति बाटो भन्छन् ढलसहितको
जल निकास भएका बाटा मात्रै यति त्यस्ता योजनालाई मात्र बजेट विनियोजन हुनेछ
विनियोजन गर्ने पिचमा जाँदाखेरि ढल तयार भइसक्नु पर्यो यसरी गरेको छु। अर्को चाहिँ एउटा यो हाम्रो जेनेरेटर भन्छ जेनेरेटर टोल विकास संस्था र त्यसमा यो किचकिनी खोलादेखि मनाङ्गे टोल भन्छ अहिले थोरै मनाङ्गेहरूको बस्ती बसेको थामसम्म पुग्ने बाटो त्यो एकदम साँगुरो छ र बाटो प्रशस्त छ त्यसलाई ट्र्याक खुलेर पुरै चाहिँ अब क्लियर गराएर अहिले यो वर्ष ग्राइबेल गर्ने र त्यसलाई जग्गा पुरा 6-7 मिटरको बाटो छुट्याउने भन्ने योजनामा 5 लाख रुपियाँ बजेट छुट्याएको छु। यही तपाईँलाई अघि भन्दै गर्दाखेरि जुन समस्या भएको बाटोमा 1.5 लाख रुपियाँ अहिले यो योजनाको बजेट छ र त्यहाँभन्दा पहिला पनि केही सम्बोधन गर्न भनेर ग्राइबेल गर्ने भनेर चाहिँ केही बजेट छुटिएको छ त्यो पैसा पनि त्यहाँ लगानी गर्छु र लगभग 2 लाख रुपियाँ बराबर त्यो बाटोमा डोजर लगाएर ग्राइबेल गर्ने काम छ।
जस्तो दीर्घकालीन योजनामा परेका बाटाहरू चाहिँ कुन छन्?
दीर्घकालीन योजनामा हामी चाहिँ जस्तै चाहिँ त्यही बाटो रिङ रोडको अवधारणा र अनि हामी जैसरी खोलाको किनार हुँदै नारायणी नदी किनार हुँदै यो अहिले त बाटाको नक्सा पनि कतिपय ठाउँमा छैन त्यो ठाउँमा चाहिँ दीर्घकालीन रूपमा हुँदै त्यो बाँध खोलादेखि जैसरी खोलाको पश्चिमी किनार जुन 9 नम्बर वार्डको दक्षिणी किनार र समग्र खोलाको पश्चिमी किनार हुँदै र पश्चिम दक्षिण हुँदै उत्तर हुँदै हामी यो विश्वकर्मा बाबाको मन्दिरसम्म अहिले हामी होटेल लाइन भन्छौँ त्यो लाइनसम्म चाहिँ नदी किनारबाट बाटो खोल्न सकियो भने दीर्घकालीन रूपमा त्यो वार्डको विकासका लागि र पर्यटकीय हिसाबका लागि पनि धेरै राम्रो सम्भावना भएको छ र त्यसलाई चाहिँ हामी दीर्घकालीन रूपमा चाहिँ सम्बोधन गरेका छौँ। हनुमान मन्दिरलाई पर्यटकीय रूपमा चाहिँ विकास गर्नका लागि चाहिँ हनुमान क्षेत्र र यता बौद्ध गुम्बामा पिकनिक स्पोट यी लगायतका क्षेत्रलाई चाहिँ पर्यटकीयको रूपमा विकास गर्न भनेर योजनामा पेश गरेका छौँ। अब यो दीर्घकालीन रूपमा काम गर्नुपर्छ त्यसलाई चाहिँ अब नगरले पनि र कहाँबाट हुन्छ म अब नगरमा चाहिँ यी कुरा राखेर माथिल्लो निकायबाटै चाहिँ त्यहाँ थोरै बजेटले काम हुँदैन राष्ट्रिय योजनाको र प्रदेशकोबाट चाहिँ केही सम्बोधन भयो भने ती विकासका लागि चाहिँ अगाडि बढाउन सकिन्छ र सम्भाव्यमा पनि उत्तिकै छ। त्यहाँ चाहिँ हामी घाट स्नान गर्न जाने रमणीय क्षेत्र छ नारायणी नदी छ माथि हनुमान मन्दिर छ जङ्गल क्षेत्र छ एकदम रमणीय ठाउँ छ एउटा शान्त वातावरणमा बस्न सक्ने ठाउँ भएको हुनाले त्यहाँ पिकनिक स्पोट बनाइयो भने पर्यटकीय रूपमा अहिले पनि पर्यटकीय रूपमा चाहिँ इन्डियाबाट आउने तीर्थालुहरू दिनको 2-3 गाडी त्यो क्षेत्रमा अहिले पनि खडा भएर त्यहाँ खाना खाएर जाने ठाउँ छ। त्यहाँ कुनै धर्मशाला भयो भने राति बास बस्ने सुविधा हुन्थ्यो यसलाई चाहिँ अगाडि बढाइराखेको छ र यो सोच राखिराखेको छ दिमागमा चाहिँ मैले 5 वर्षसम्म निरन्तर त्यसलाई चाहिँ विकास गर्नुपर्छ
पर्यटनको साह्रै सम्भावना भएको वडाको रूपमा यहाँहरू त्यो योजना सहित विकास गर्दै हुनुहुन्छ। अब यहाँ चाहिँ कृषिलाई साह्रै माया गर्ने मान्छे कृषि क्षेत्रको समग्र सुधारको लागि अथवा वार्ड नम्बर 9 सिंचाइदेखि लिएर कृषिका लागि चाहिँ के कस्तो योजनाहरू बनाइरहनु भएको छ?
वार्ड नम्बर 9 चाहिँ अहिले सामान्य पनि हाम्रो वार्ड नम्बर 9 भनेको सामान्य मान्छेले पनि बोरिङ गरेर सिंचाइ गर्ने अवस्था छ र धेरै बोरिङहरू भएको क्षेत्र हो त्यो सिंचाइकै लागि वास्तवमै भन्दाखेरि त्यति धेरै चाहिँ समस्या त छँदैछ भनौँ त्यस्तो समस्यै नभएको होइन किनभने कुलाको पानी लाउने सरस्वती नहर हुने हो भने त धेरै राम्रो हुन्थ्यो जति खर्चालु छ खर्चालु भए पनि उहाँहरू सबैको घरमा सानो भए पनि थोरै जग्गा हुनेको 3 इन्चीको मोटर अलि धेरै हुनेको 4 इन्चीको मोटर शान्त अलि 1-2 गट्ठा हुनेको पनि 2-1.5 इन्चीको मोटर चाहिँ लगाएर सिंचाइ गर्नुभएको छ। मैले यसैमा चाहिँ के जोडेको छु भने यो हाम्रो गैरी खोलामा एउटा तालको निर्माण गराउने र त्यस क्षेत्रमा तरकारी बाली विभिन्न खेतीबालीको लागि त्यो तालमा भएको पानीले चाहिँ हामी निरन्तर हिउँदमा पनि तरकारी खेती लगाउन सामान्य अरू अन्य खेती लगाउन त्यो सिंचाइको व्यवस्था गर्न चाहिँ हामी खर्च पनि हुँदैन त्यो पनि मैले दीर्घकालीन योजनामै पेश गरेको छु र 2-3 तालको योजना छ 9 नम्बरको नारायणी सामुदायिक वन र नन्दन सामुदायिक वन क्षेत्रभित्रका खोल्सामा ताल बनाउने सम्भावना एउटा धवामा अहिले पनि सुरु भइरहेको छ यो नन्दन सामुदायिक वनले अगाडि बढाइरहेको छ यसबाट पनि यसबाट तालिएको पानीले आवश्यक पर्दाखेरि हामी कृषिमा प्रयोग गर्न सक्ने सम्भावना छ। र यो पनि कस्तो हुँदो रहेछ भने ठ्याक्कै हजुरलाई भन्दाखेरि र हाम्रा सेवा गराईहरूलाई नडाटिकन भन्न पर्दा यो थोरै बजेटले कृषिको सम्भावना हुँदैन र यो योजनामै पेश गरिएको छ। यो अब कसरी जाने हामी ठुला बोरिङको योजना ठुला बोरिङ पनि छन्। अब जस्तै चाहिँ सहकार्यमा 10-15 बिघा जमिन भएको ठाउँमा सार्वजनिक रूपमा एउटा बोरिङ माग गर्ने सिँचाइको माग गर्ने जलको सुविधा माग गर्ने भन्ने योजनामा पेश गरेका।
जस्तो केही दिन अघि भिजा एफएमले चाहिँ गैडागुटका किसानहरू मास पुगेको थियो र त्यहाँ चाहिँ अहिले धान बालीको समस्याको विषयमा रिपोर्टिङ गरिएको थियो। त्यहाँ किसानहरूको धान कुहिने लगाएको एक महिनामै बोर्डमा किरा लाग्ने कुहिने त्यो किरा लागिसकेपछि हामी सम्बन्धित निकायमा कहाँ पुग्ने यस्तो अब स्थानीय तहबाट अथवा स्थानीय सरकारले पनि यसको लागि केही पहल गरिदिनु पर्यो कमसेकम यो सुझावको लागि अथवा यसको जेटिएको केही व्यवस्था भइदिएको भए पनि हामीलाई यो सोध्ने पहल गर्ने अथवा बुझ्ने सहज हुन्थ्यो भन्ने किसिमको उहाँहरूको चाहिँ गुनासो थियो।
होइन तपाईँले भन्नुभयो मैले पनि ठ्याक्कै यही कुरा आज पनि चाहिँ हाम्रो मिटिङमा राख्नेवालै छु। जस्तै चाहिँ जेटिएको व्यवस्था गैंडाकोट नगरपालिकामै हुनुपर्छ। सेवा गराईहरू र किसानहरू चाहिँ ठ्याक्काएर ठोकिने ठाउँ भयो भने त्यो सबै अनुभव तपाईँले जति समस्या छ के गर्दा हुन्छ भन्नुभयो भने मसित त समस्याको समाधान छैन त्यसको कुन रोग हो भन्ने उपचारको समस्या समाधान गर्ने क्षमता मसित छैन। तर त्यो व्यवस्था जेटिओहरूको व्यवस्था नगरपालिकाको फेरिफेरिमा कहीँनिर चाहिँ उहाँहरूलाई पनि नगरपालिकाले पहल गरेर एउटा जेटिओ अनिवार्य राख्नुपर्छ पशु विज्ञ राख्नुपर्छ पशुको भेटनरी डक्टर पनि यही नगरपालिकाभित्र हुनुपर्छ यी कुरा पनि हुनेवालै छन् नहुने होइन। यो सम्भावना के हो भने भेटनरी पनि चाहिँ गैंडाकोट नगरपालिकामा हुनुपर्छ कृषिको पनि हुनुपर्छ
योजना तथा तर्जुमा यहाँले चाहिँ त्यो के अरे योजना बनाइसक्नु भएको छ अब कार्यान्वयन कहिलेसम्म हुन्छ भन्ने मात्र प्रश्न रह्यो। खासमा वातावरण बाल मैत्री बनाउने सन्दर्भमा चाहिँ के कस्ता योजना अगाडि सार्नु भएको छ?
यो वातावरणको लागि चाहिँ त सरसफाईमै बढी ध्यान दिनुपर्छ फोहोर व्यवस्था
त्यो कसले गर्ने स्वयं नागरिकले गर्ने कि नगरपालिकाले गरिदिने?
यस्तो नगरपालिकाले गरिदिने भनेर नगरपालिकाको मुख ताकेर हुँदैन। अब सबै नागरिक पनि त्यति सक्षम भइसकेको हुँदैन र हाम्रो वार्ड नम्बर 9 4 टोल विकास संस्था छ मैले यो अभियान 4 टोल विकास संस्था मार्फतबाट गराउँदैछु। तपाईँहरू यो सरसफाईको अभियानमा वातावरण मैत्रीको अभियानमा तपाईँहरू लाग्नुपर्छ तपाईँहरूले चाहिँ पहल गर्नुहोस् आफ्नो टोल चाहिँ पहिलो प्राथमिकतामा कुन टोल पर्ने प्रतिस्पर्धामा जाउँ यो अहिले एउटा पनि आएको थियो के भन्छ त्यसबाट चाहिँ तपाईँहरू फर्स्ट हुने सेकेन्ड हुने प्रतिस्पर्धामा दौडाउनुहोस् भन्ने किसिमको कुरो छ। अहिले जुन हाम्रो यो होटेल लाइनको टोल विकास संस्था छ त्यो टोल विकास संस्थाले सरसफाईको अभियानमा उहाँहरू बढी त्यो होटेल जुन ठाउँमा होटेल व्यवसायहरू बढी हुन्छ त्यहाँ बढी फोहोर दुर्गन्धित नै देखिन्छ तर उहाँहरूले धेरै राम्रो गराइसक्नु भएको छ अहिले पनि। र अन्यवटामा समस्या भनेको यो बाँधकोला टोल विकास संस्था यो धेरै लामो दूरीमा पनि छ पातलो घर छ गरिब विपन्नको बस्ती छ त्यो ठाउँमा त्यसलाई चाहिँ पनि अहिले चाहिँ बाल क्लब गठन गरेको छु बाल क्लब लगायतका महिला त्यो टोल विकास संस्थामा महिलाहरूको भूमिका बढी छ त्यो हुँदा पनि उहाँहरूले
नगरपालिकाले फोहोर उठाउने तुम्सीको जंगलमा सड़क छेउमा लगेर थुपार्ने अनि यात्रुलाई हिँड्ने यात्रुलाई साह्रै दुर्गन्धित बनाउने
मैले यही कुरा यो 9 वार्ड मैले पनि नगरपालिकाबाट योजना पर्दाखेरि 9 वार्डलाई त्यो फोहोर व्यवस्थापनमा चाहिँ अहिले नै तत्कालै पहिलो मिटिङमा यी कुरा राखेको हो तत्काल त्यहाँबाट चाहिँ हाम्रो धार्मिक क्षेत्र वनभित्र हिजोका समस्या जसरी गए जसरी सहमति भयो अब हामीले खोजी गर्नुपर्छ भनेको छ एक वर्षभित्रमा त्यो धार्मिक क्षेत्रबाट हटाउनुपर्छ मैले नगरपालिकामा पहल गरिराखेको छु र हरेक साथीहरूले त्यहाँ राख्न हुन्न पनि भन्नुभएको छ त्यो फोहोर व्यवस्थापन त्यहाँ होइन बाटोमा चाहिँ बढी फोहोर भएको छ फाल्दै जाँदाखेरि चाहिँ तपाईँहरू चाहिँ त्यो कारवाहीको कुरा पनि अगाडि बढाइराख्नुपर्छ सिसी क्यामेराको व्यवस्था गर्नुपर्छ कसले चाहिँ त्यहाँ चाहिँ फोहोर कुन गाडीले खसाल्यो त कस्तो छ भने तपाईँको सामान अन्त धार्यो फोहोर ल्याएर चाहिँ गाडी रोक्यो साइडमा चाहिँ स्याट्ट फोहोर फालिदिया छ बाटैमा फोहोर छ यसको व्यवस्थापनलाई चाहिँ यो केही चाहिँ सिसी क्यामेरा राख्ने कुरा पनि भएको छ राखिएको पनि छ दुर्घटनाग्रस्त क्षेत्रहरूमा तर त्यो फोहोर व्यवस्थापनका लागि त्यसलाई चाहिँ त्यो धार्मिक क्षेत्र भएको हुनाले पनि फाल्नु हुँदैन र एउटा राजमार्गमै नदीको किनार छ तल स्वच्छ नारायणी नदीको किनारमा चाहिँ तपाईँ तलतिर नुहाउने मान्छेलाई त चाहिँ त्यहाँबाट फोहोर बगिरहेको हुँदाखेरि उहाँहरूलाई त अप्ठ्यारो त लाग्छ नि यसको लागि चाहिँ त्यो फोहोर व्यवस्थापनको लागि हटाउनुपर्छ भनेको छु नगरपालिकामा नि कार्यकारी मेयरले चाहिँ यसको विकल्पमा यही वर्षभित्र खोजी गर्ने कुन ठाउँमा चाहिँ हाम्रो डम्पिङ साइट बनाउनु पर्छ भन्ने भएको छ, तर त्यो क्षेत्रबाट हटाइन्छ।
जस्तो वार्ड नम्बर नौका समस्या र योजनाका विषयमा हामीले कुराकानी गरिरहेका छौँ, यहाँसँग फोहोर मैला बाटो मैत्री बाल मैत्री नगर कसरी बनाउने अथवा वडा र बाटोको सड़क सुधारका विषयमा यहाँसँग कुराकानी गरिसकेपछि अलिकति विद्युतको समस्या पनि छ, बिजुलीको समस्या नपुगेको पनि छ भन्नुभयो यहाँले शुरूआतमै, कस्तो छ, कति घर दूरीमा बिजुली नपुग्या, तारबार अथवा पोल नपुग्या, कस्तो छ अवस्था?
यो हाम्रो जुन चाहिँ यो बाँसखोला टोल सुधार समितिको केही क्षेत्रमा चाहिँ पोल पुगेको छैन, लामो दूरीमा कसैले चाहिँ बिजुली बाल्नु भएको छ, कसैको त त्यो पनि बाल्नु भएको छैन, एकदम विपन्न परिवारको मान्छे बस्नु भएको छ, अब आमदामीको स्रोत त्यति मात्रामा छैन, त्यो क्षेत्रका मान्छेहरूले बिजुली चाहिँ अब पोल माग पनि हिजोको अवस्थामा भएन, त्यहाँसम्म थोरै घर देखेपछि विद्युतले पनि पोल पुर्याइसकेको छैन, र अर्को यो गुम्बा टोल भन्छौँ त्यहाँनिर पनि हामी बिजुलीका पोलहरू सबै क्षेत्रमा पुगिसकेको छैन, यी समस्या धेरै ठाउँमा छन्, पोल एकदम लामो दूरीमा टाङ्गिएका छन्, तार लत्रेका छन्, यसलाई पनि मैले चाहिँ नगरपालिकामा कुरो गरिराखेको छु।
यो जस्तो वार्ड नम्बर नौमा सबै ठाउँमा विद्युतको पोल पुर्याउनको लागि कतिवटा पोल भयो भने सबै ठाउँमा बिजुली पुग्छ?
नौ नम्बर वार्डमा चाहिँ लगभग 40 भन्दा माथि पोल लाग्छ, अझ पनि
40 पोल भयो भने
सबै ठाउँमा चाहिँ अहिलेको स्थितिमा
जनघनत्व बढ्दै जाँदा त आफ्नै ठाउँमा रह्यो,
आफ्नो ठाउँमा छँदैछ, जुन ठाउँमा चाहिँ हामी बाटोमै नभएर चाहिँ बस्तीमा पुर्याउनको लागि 40 पोलको आवश्यक छ, र यो पनि पोल भइरहेको छ, यसमा चाहिँ हाम्रो मेयरजीले यसको लागि चाहिँ गैंडाकोटमै विद्युतसित चाहिँ सहकार्य गरेर कसरी चाहिँ कहाँबाट चाहिँ यहाँ चाहिँ काम गर्न सकिन्छ भनेर यसको लागि उहाँ दौडिराख्नु भएको छ, हामी पनि चाहिँ अब हामीले बजेट छुट्याउँदाखेरि हामी पोललाई बजेट छुट्याउन सके थाल्यौँ भने हामी त्यो वडामा भएका समस्याका बाटाका समस्याहरू चाहिँ विकास गर्न सक्दैनौँ वडामा छुट्टिएको बजेटले, त्यो भएर चाहिँ यो विद्युत मार्फत नै चाहिँ कहाँबाट हुन्छ।
वार्ड नम्बर नौ वन क्षेत्र पनि रहेको ठाउँ जहाँ विगतका दिनमा पशुको आक्रमणबाट वडावासी आतंकित भएको अवस्था, अब यो पशुको आक्रमण अथवा यसको नियन्त्रणको लागि पनि प्रयास गरिरहनु भएको छ कि त्यो भनेको स्वाभाविक हो, कस्तो लाग्छ यहाँलाई?
यो कस्तो छ भने सबैले यो समस्या पर्यो पर्यो मात्रै भन्छ, मेरो घरमा 10 गाई पालिराखेको छु, अनि बाछा बाछी जन्मियो भने हुर्क्यो भने अनि मैले लगेर चाहिँ त्यहाँ खरखरेमा छोड्ने, अनि आउने र नगरपालिकामा यसको समस्या पर्यो, समग्रमा हेर्नुहुन्छ भने गैंडाकोटको थुम्सीमा र पितौजीमा पशु व्यवसाय गर्ने मान्छे छन् र केही पशुहरू बाहिरबाट ल्याएर रातिमा छोडिन्छन्, हेर्नुहोस् यिनै क्षेत्रबाट पनि छोड्ने काम भएको छ, मैले त के भनेको छु भने यसको अध्ययन गर्नु पर्यो, छोड्नु भएन, व्यवस्थापन गर्नु पर्यो, राज्यले व्यवस्थापन गर्ने कुरो छुट्टै ठाउँमा छ, छोड्नु भएन के, तपाईँ घरमा दुध खाने अनि त्यहाँबाट बुढो भयो भने गाई ल्याएर पाल्ने, बुढो भएर मान्छे फाल्न त सकिँदैन नि त, अनि उत्पादन नदियो भने पाल्दै नि, मैले म भन्छु मैले पनि पालेको छु, म पनि व्यवसायी हुँ, यो आफै व्यवस्थापन गर्नुपर्छ, समग्रमा राज्यले यिनलाई निकासी गर्ने नीति बनेको छैन, हामी हिन्दू राष्ट्रका जनता भन्छौँ।
यो छाडा पशुको कुरा रह्यो होइन, छाडा पशुको नियन्त्रणको लागि गैंडाकोट नगरपालिकाका प्रमुख छतराज पौडेलले श्रावण 5 हामीसँग प्रतिबद्धता गर्नुभएको थियो 15-20 भित्रै यो समस्या समाधान हुन्छ भनेर, खैर यो छोडिदिउँ अहिले यो कुरा चाहिँ कुरौँ त्यो समय। अब अलिकति मैले यहाँसँग जान चाहेको चाहिँ यो पशु जंगली पशु जस्तो बाघको आक्रमण गैंडाको आक्रमणबाट अलिकति वडावासी त्रसित रहेको अवस्था थियो विगतका दिनमा, यसको लागि के कस्तो पहल गर्ने, कुन निकायसँग यहाँले पहल गर्ने, त्यसको लागि पनि केही छलफल गरिरहनु भएको छ?
जुन यो हामी मलाई पनि जाम भन्नुभएको थियो साथीहरूले यो गैंडाको आक्रमणको लागि यो कसरामा गएर 7 वडा अध्यक्षजी 6 र मेयर लगायतका साथीहरू जानुभयो, मलाई पनि त्यो दिन फुर्सद थिएन, कसरामा गएर हामी कुराकानी गरौँ भनेर उहाँहरूले चाहिँ अब यो पहल भयो भने यो तार माग गर्नुभएको छ, तार लगाउने जुन क्षेत्र छ नदी किनारको क्षेत्रमा तार लगाउने, त्यो पनि कसरासित सहकार्य गरेर कस्तो तार लगाउने, करेन्ट लगाउने दिने हो कि सिङ्गल फेसमा भन्ने कुरा सल्लाह गर्नुभएको छ, त्यो मेयरजीले चाहिँ पहल गरिसक्नु भएको छ जुन गैंडाको आक्रमणका लागि, र यो जंगली बाघको आक्रमणका लागि चाहिँ मैले अघि नै भनिसकेँ, अब यी पनि संरक्षण गरेर राख्नुपर्ने जनावरहरू।
विगतको अलिकति घटनालाई हेर्दा चाहिँ बाघको आक्रमणको विषयमा म भन्न चाहे, बाघले घरमै आएर आक्रमण भन्दा पनि जंगलमा बढी आक्रमण गरेको देखिएको थियो। अलिकति जनचेतनाको कमी भयो कि?
त्यो पनि हो, स्वाभाविक हो। जनचेतनाको कमी, कमसेकम जंगल त अब कस्तो छ भने यी सामुदायिक वनहरूमा सबैले नियम त पालना गरिँदैन। सामुदायिक वनमा, म पनि सामुदायिक वनमा लामो समय काम गरे, सामुदायिक वनमा खुलेको अवस्थामा जानकारी लिएर मात्रै प्रवेश गर्नुपर्ने अवस्था हो। तर यहाँ गरिब विपन्न बस्तीहरू, सुकुम्बासीका बस्तीहरू, सामान्य समस्या हामी पनि स्वाभाविक रूपमा मान्नु बाध्यता छौँ। यति झिँझा दाउरो लिएर आएको हुन्छ, यति पार्टी पेर ल्याएको हुन्छ, यी आफ्ना घरयासी समस्याका कुराहरू हामी मान्न बाध्यता छौँ। नियम त पालना गर्नुपर्ने हो। त्यो अवस्था भयो भने, खुलेको अवस्था भयो भने मान्छेहरूको हाउभाउ बढी हुन्छ। जंगली जनावर एक्लो मान्छे नै आक्रमण गर्ने हो, धेरै भयो भने त आक्रमण गर्दैन, त्यसमा नियन्त्रण गर्न सकेका छैन। यो खैर यसलाई पनि चाहिँ हामी व्यवस्थापन हामीले गर्ने हो, उहाँहरूलाई दोष दिने होइन। र मलाई चाहिँ मैले अघि नै भनिहालेँ, यो जंगली क्षेत्रमा चाहिँ तार लगाउने र अलिकति उज्यालो बनाउने, जाने मान्छेलाई नि हामी चाहिँ हाम्रा सेवा गराई सदस्यजीहरूलाई पनि अलिकति सचेत गराउने, जंगल
गराउने, बनाउने कि बनाउँछौ?
बनाउँछौ, सचेत मैले बनाउँछौ भन्दा पनि यो अभियानमा लाग्ने हो। यो काम भनेको बनाउँछौ भन्दा हामीले हाम्रो क्षेत्रभित्र रहेका सामुदायिक वनका समितिका साथीहरूलाई यसको काम तपाईँहरू यसरी सचेत गराउनुहोस्। उहाँहरूसित जो जसित जुन विषयमा ठोकिनुहुन्छ नि त्यसरी काम गर्नुपर्छ। सबै चाहिँ बनाउँछौ बनाउँछौ भनेर यी झुट्टा कुरा बोलेर चाहिँ मलाई
बनाउने भन्नाले यसरी
जानुहोस्, तपाईँहरू जनचेतनाको विकास गर्नुहोस्। तपाईँहरू चाहिँ जंगल जाँदाखेरि पनि पाँच सातजना भएर जानुहोस्, टोली बनेर जानुहोस्, एक्लै एक्लै नजानुहोस् भन्यो भने पनि केही चाहिँ यसको त्यति धेरै, हामी लामो समयदेखि आउँदा दुईटा घटना सुनियो अहिले मैले हाम्रो क्षेत्रको यो नगरपालिका क्षेत्रभित्र तत्काल आउँदाखेरि हाम्रो नन्दन सामुदायिक वन र भेडाबारी सामुदायिक वनमा चाहिँ जंगलमै आक्रमण गरे, दुईजना महिलाहरूको मृत्यु भयो। यो दुःखद घटना हो र यसलाई चाहिँ हामी जनचेतना फैलाउनै पर्छ, हामी अभियान गर्ने हो। सामुदायिक वन मार्फत त्यहाँ भएका हामीसित ठोकिने जनताहरूसित हामी तपाईँहरू जंगल जाँदाखेरि यसरी जानुहोस् है भनेर यसलाई चाहिँ सचेतना गराइयो भने पनि यसको रोकथाम गर्न सकिन्छ। र विशेष रूपमा चाहिँ जंगल क्षेत्रमा चाहिँ सिमानामा जंगलको संरक्षण गर्न पनि, जंगली जनावरको आक्रमण गर्न पनि हामी केही तार जालीको व्यवस्था गर्यौं भने होइन, जंगल नारायणी सामुदायिक वनले आफूले पहल गर्ने र नन्दन सामुदायिकले केही आफूले पहल गर्ने, नगरपालिकासित सहकार्य गर्ने गरियो भने यो गर्न नसक्ने काम छैनन्। यो पनि मैले यी कुरा पनि राखेको छु।
जस्तो अब धेरै जसो वडा अध्यक्षहरूसँग कुराकानी गरिरहँदा प्रायशः वडामा चाहिँ यो लागू पदार्थको समस्या चाहिँ देखियो, यसको न्यूनीकरणको प्रयास पनि उहाँले गर्छु भन्नुभएको छ। यहाँको वडामा चाहिँ यसको समस्या चाहिँ कस्तो छ अथवा छैन?
मलाई त के लागेको भने सर, अब न्यूनीकरण गर्छौँ भनेर चाहिँ होइन, अलिकति नीति बनेन भने त्यति धेरै सजिलै सहसित गर्न सक्ने अवस्था छैन। मैले नगरपालिकाको पहिलो मिटिङमै के कुरो राखेँ भने, यो विभिन्न लागू पदार्थ सेवन गर्ने, मदिराजन्य पदार्थ सेवन गर्ने, अनि जस्तो ठाउँमा पनि मदिरा पाइएको छ यसलाई नियन्त्रण गरौँ भन्ने मैले भनेको छु। यो कुरा चाहिँ उपमेयरजीले नि तपाईँले भनेको कुरा एकदम जायज हो भन्ने कुरा गर्नुभएको छ। मलाई कस्तो लाग्छ भने, कुन क्षेत्रमा कति दिने त, कस्तो कस्तो व्यवसायीलाई चाहिँ मदिरा राख्न दिने, कति समयमा मदिरा बिक्री गर्ने,
जस्तो कतिपय स्थानीय तहमा अहिले पनि खबर आइरहेका छन् कि निश्चित समय तोकिएको छ यो मदिरा बेचबिखनको लागि, त्यस्तो निर्णय गरिएको छ जनप्रतिनिधिबाट
स्थानीय तहमा? यो हाम्रो त ठ्याक्कै चाहिँ त्यसरी चाहिँ निर्णय गरिएको छैन जस्तो लाग्छ, मलाई सम्झना छैन।
त्यो पहल चाहिँ गर्न सकियो नि,
पहल गरिएको छ, मैले भनिहालेँ नि, यो पहल निश्चित समय, जस्तै कति वर्षसम्मको बच्चा जाँदाखेरि चाहिँ, मान्छे जाँदाखेरि मदिरा नदिने त, 16 वर्ष हो कि 18 वर्ष हो कि, नदिउन सकिन्छ नि,
सकिन्छ।
मदिरा व्यापारीहरूलाई चाहिँ तपाईँ मदिरा रोक्नुहोस्, कति समय दिने, बेलुकी 6 बजेदेखि 10 बजेसम्म हो कि, बिहान उजेलो हुँदा पनि मदिरा बिक्री भएको छ, राति 2 बजे पनि मदिरा बिक्री भएको छ, यसलाई रोकथाम गरौँ भनेको छु। यसलाई चाहिँ अभियानमा, हामी एक्लै वार्डले मात्रै पहल गरेर एउटा वार्डमा मात्रै चाहिँ यो अभियान लागू गराएर सम्भावना छैन, समग्र यो गैंडाकोट नगरपालिकामा हामी निर्णय गरेर गइयो भने ल 18 वडामा चाहिँ 36 वटै पसलमा चाहिँ मदिरा बिक्री गर्ने है, कतिवटा रेस्टुरेन्टहरूमा बिक्री गर्न पाउने, कति समयमा बिक्री गर्न पाउने, यसको नीति बनाएर जाउँ। त्यो नीतिभित्र उहाँहरू आउन बाध्य हुनुहुन्छ। त्यसै गर्यो भने युवाहरू बिग्रिँदैन। हेर्नुहोस् तपाईँको त 10 वर्षको बच्चा गएर चाहिँ मदिरा माग्यो भने पनि होटलवालाले दिएको छ क्या, व्यापार हो उसको, कुनै निर्णय छैन नि। तपाईँ मैले अहिले नि देख्छु लागु औषध लिएर चाहिँ स्कुले विद्यार्थीहरू चाहिँ नदी किनारमा 5-7 जनाको चाहिँ बाबुआमाले सोचिराखेको हुन्छ, बच्चा त कलेज गएको छ। यी समस्याहरूले हाम्रा युवा पिँढीहरू चाहिँ धेरै बिग्रिँदै जाने अवस्था रहन्छ। तपाईँ सानै उमेरबाट लागु औषधमा फस्ने, मदिरामा फस्ने भयो भने त ठिक त भएन नि, पढ्ने उमेरमा त पढ्नु पर्यो नि। यसलाई चाहिँ नियन्त्रण गर्न पर्छ भनेर चाहिँ पहल गरिएको छ। यो हेरम कतिसम्म लागू गराउन सकिन्छ, कतिसम्म सकिन्छ भन्ने,
अब अन्त्यतिर पनि आइसकेका छौँ। अन्त्यतिर अब जस्तो शिक्षाको सुधारको लागि जस्तो योजनामा चाहिँ के छन्, इनसर्टमा एकदम छोटकरीमा के सुधारको लागि, शिक्षा क्षेत्रको सुधारको लागि के पहल गर्दै हुनुहुन्छ इनसर्ट छोटकरीमा?
यो शिक्षाको लागि चाहिँ मैले चाहिँ हाम्रो 9 नम्बरको मात्रै कुरो गर्दाखेरि हाम्रो मलाई अहिले पनि दुःख लाग्छ, एउटा विद्यालय पनि हाम्रो त्यसवटामा छैन र मैले अब विद्यालय सानो प्राथमिक विद्यालय भए पनि खोल्नुपर्छ। यो नगरपालिका भइसकेपछि, नगरपालिकाको एउटा वडा भइसकेपछि यो मापदण्डमा रहनका लागि पनि आवश्यक छ भनेको छु र पहिलो प्राथमिकता अब 5 वर्षभित्र एउटा सानो विद्यालय खोल्ने योजनामा मेरो पहल छ र क्षेत्र पनि कस्तो भयो भने सार्वजनिक जग्गाको कमी, अहिले जग्गा किनेर चाहिँ विद्यालय बनाउन नसक्ने अवस्था र समग्रमा हामी हिजो पनि नारायणी सामुदायिक विद्यालय नारायणी माविलाई चाहिँ हामी चाहिँ हाम्रै विद्यालय भनेर काम गरेका छौँ, त्यसैलाई चाहिँ प्राथमिकता दिइरहेका छौँ र यसलाई सुधारका लागि चाहिँ अब त्यहाँ 2 वार्ड बसेर कसरी गर्नुपर्छ यो अगाडि बढाइएको छ। समग्र 2 वार्डको नितान्त हुँदा नगरको त छुट्टै नै छँदैछ, अब त्यहाँ बाल मैत्री यी हरेक कुराहरू आइरहेका छन्।
यहाँहरू निर्वाचित हुनुभएको 2 महिना जति हुन लागिसक्यो, त्यसपछि वडा कार्यालय अहिलेसम्म स्थापना भएको छैन, यहाँ नगरपालिकाबाटै सेवा सुविधा दिइरहनु भएको छ, नगरपालिकामै एउटा टेबल र कुर्सीको व्यवस्थाका साथ यहाँहरू त्यहीबाट सेवा दिनु भएको छ, कतिको सजिलो अप्ठ्यारो हुने रहेछ?
होइन अप्ठ्यारो
यहाँलाई त खासै त्यस्तो अप्ठ्यारो नपर्ला, वडावासीलाई केही समस्या छ कि टाढा भयो?
अहिले पनि कस्तो छ भने अझ पनि चाहिँ केही समय टाढाको कुरो छैन, अझ पनि चाहिँ कतिपय कुराहरू हामी पनि नबुझिरहेको अवस्था,
सिकाइको लागि साह्रै
छ। हामी वडामै राख्यो भने एउटा सचिवले चाहिँ त्यहाँ चाहिँ सचिवले पनि नबुझेका अहिलेका नीति कानूनका कुराहरू सबै कुरा उहाँहरूलाई पनि थाहा छैन होला, हामीलाई पनि पुरै ज्ञान छैन। हामी सिफारिस गरेर आउँछौँ, तपाईँको त यहाँ त यो मिलेन भन्यो भने फेरि फिर्ता आउनुपर्छ, उहाँहरू एकचोटि वडामा आउने र एकचोटि नगरमा आउने काम, अब यो सबै चाहिँ ठ्याक्कै भइसक्यो भने बल्ल वडामा बस्दा सहज हुन्छ जस्तो लागेको छ। हामी चाहिँ अहिले पनि सिकाइ छ, हामी वडा कार्यालयमा सबै कर्मचारी पुग्ने अवस्था र उहाँहरू पनि पुरा सिकाइको पुरा ज्ञान हुने र हामी पनि भयो भने डाइरेक्ट चाहिँ वडामा हुने काम चाहिँ त्यहाँ सम्पन्न गर्छौँ र त्यसपछि डाइरेक्ट का औषधि पठाउने हो कि कहाँ पठाउने हो त्यो पठाउन सक्ने अवस्था।
वडावासी चाहिँ के भन्छन् प्रेम प्रसाद जी, अब वडा कार्यालय चाहिँ कहिलेसम्म भइसक्छ आफ्नै वडामा भनेर प्रश्न गर्छन् कि गर्दैनन्?
त्यति धेरै प्रश्न त आएको छैन, तर चाहिँ वडा कार्यालय बन्नुपर्छ भनेको छु म चाहिँ वडामा चाहिँ केही कुराहरू अहिले पनि वडामा मिटिङ बस्दा हरेक कुरा समस्या छ, हामी 5 जना बस्छ।
जस्तो भौतिक पूर्वाधारका लागि वडा कार्यालयको लागि केही हेर्ने त्यस्तो केही गर्नु भएको छ?
होइन भइरहेको छ, यो सार्वजनिक जग्गा छुट्याउने त्यसको लागि चाहिँ अर्को वर्ष त हामी चाहिँ 9 नम्बरमा वडा कार्यालय चाहिन्छ नै भनेर चाहिँ
त्यस्तो ठाउँ हेरिसक्नु भएको त छैन। अहिले
ठाउँ छ, 2-3 ठाउँ छ, विकल्पमा ठाउँ छ,
विकल्पका रूपमा रहेका ठाउँहरू
ती कस्तो छ भने हाम्रो केचकिनी खोला भन्ने छ, यो किचकिनी खोलाको राजमार्ग भन्दा केही माथि अलिकति सार्वजनिक खोलाको किनारमा जग्गा छ, त्यो खोलालाई नियन्त्रण गरेर अहिले पनि केही बजेट त्यहाँ छुटिएको छ, त्यो खोलाको ट्र्याक बीचबाट खोलाएर साइडमा 2 साइड बाटो हानेर र लगभग 2.5-3 गट्ठा जग्गा त्यहाँ चाहिँ सार्वजनिक जग्गा निक्लिन्छ, त्यो ठाउँमा सम्भावना त्यहाँ स्कुल बनाउने कि वडा कार्यालय बनाउने वडावासीहरूसित र त्यहाँका सबै जनसमुदायसित सल्लाह गरेर र अर्को यो गौली ग्रुपमा अलिकति जग्गा पहिला थियो, अहिले पलटिङमा कति सिद्धाइसके र त्यो जग्गा पनि सार्वजनिक जग्गाको तथ्याङ्क निकालेर कुन ठाउँमा उपयुक्त हुन्छ भनेर चाहिँ वडामै बसेर चाहिँ सहज कहाँ हुन्छ भनेर गर्ने चाहिँ योजना छ र हामी यो लगभग अब अहिले खेतीपाती लगाएको अवस्था छ, मङ्सिरतिर त्यो खेती थन्काइसकेपछि सार्वजनिक जग्गा सबै छुट्याएर सार्वजनिक जग्गा नगरको हो, वार्डको हो, वार्डको सम्पत्ति हो भनेर छुट्याएर अनि काम गर्न अगाडि बढाउँछ।
हुन्छ, समय दिनुभयो यहाँलाई, धेरै धेरै धन्यवाद छ।
धन्यवाद यहाँलाई पनि र विजय एफएमले आज यो मलाई मेरा कुरा यो सेवाग्राही जनसमुदायसित राख्न पाएकोमा यहाँहरूलाई पुनः धन्यवाद दिँदै बिदा हुन्छु। अस्ता धन्यवाद।
भर्खरै यहाँले सुन्नुभयो गैंडाकोट नगरपालिका वार्ड नम्बर 9 का नवनिर्वाचित वडा अध्यक्ष प्रेम प्रसाद सापकोटासँग गरिएको कुराकानी। कार्यक्रम हाम्रो नगरबाट छ अब भने बिदा लिनुपर्ने बेला भएको छ। यतिन्जेलसम्म कार्यक्रम सुनिसकेपछि तपाईँलाई यो कार्यक्रम कस्तो लाग्यो, सुझाव सल्लाह र प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कार्यालय समयमा हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0785014005 सम्पर्क गरी आफ्नो प्रतिक्रिया टिपाउन सक्नुहुनेछ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद। अर्को हप्ता कार्यक्रममा उपस्थित हुनेछौ। प्राविधिक मित्र नवीन सुवेदीलाई धन्यवाद। म श्रीधर उपाध्याय बिदा हुन्छु। नमस्कार।